अब इसमें से चीज़ें क्या हैं कि इंसान कैसे इसको हासिल करे, किस तरह से आए। तो नंबर एक, मैं आपको इन वर्ड्स के साथ कोड वर्ड्स लिखा देती हूँ। सबसे पहली चीज़ क्या है कि जब आप अल्लाह का बनने जाएं, जैसे अभी जो बात हो रही है, तो तकलीफ़ तो आएगी ना। सब खाना खा के आया, भूखे आ गए, सब खानदान गया हुआ दावत में, आप घर बैठ के दाल चावल खा रहे हैं। तो जो तकलीफ़ या मुशक्क़त आए नेकी करने में, उस पर सब्र करें। सूरह ताहा 130 की दलील है, बाद में पढ़ लीजिएगा। पहली चीज़ क्या है, इस रास्ते में सब्र करें, फिर होगा। ऑफ कोर्स आपके बच्चे भी आपसे कहेंगे, हम क्यों नहीं जा सकते, हम ये क्यों नहीं खा सकते, सब खाते हैं, सब पीते हैं, हम क्यों ना करें, वो ना करें। तो आप सब्र कीजिए। दूसरी चीज़, अल्लाह से दुआ करें। मेरा ख्याल है जो दरवाजे दुआओं से खुलते हैं ना, वो किसी और से नहीं खुलते। और दुआ क्या करें कि अल्लाह हमें अपनी रज़ा दे दे। इस सिलसिले में यहाँ हमारे पास दो दुआएं हैं, आप मेरे साथ दोहरा लीजिए। पहली दुआ हज़रत ज़ैद बिन साबित से अपने बच्चों के साथ पढ़ा करते थे। दुआ क्या है, पढ़ते हैं मिलके, अस्अलुका अल्लाहुम्मा रिदा बादल कदा। ए अल्लाह, कज़ा व कदर के वकूह के बाद मैं तुझसे तस्लीम व रज़ा पर कारबंद रहने का सवाली हूँ। यानी कि अल्लाह तू मुझे अपनी रज़ा दे दे। इसी तरह इब्ने उमर से रिवायत है, नबी सल्लम ये दुआ मांगा करते थे, अल्लाहुम्मा अस्अलुका सेहता वल आफियता वल अमानता व हुस्नल खुलुकी वर्रिदा बिलकद्र। ए अल्लाह, मैं तुझसे सेहत व आफियत, अमानत व पासदारी और हुस्ने खात्मा यानी कज़ा व कदर पर तस्लीम व रज़ा का तलबगार हूँ। तो दूसरी चीज़ क्या हो गई, दुआ करना। तीसरी चीज़, अल्लाह की हकीकी मार्फत, और ख़ास तौर पर अल्लाह ताला के नाम इसके अंदर क्या है वो नोट कीजिए, अल हकीम। उसकी हिकमतों को समझें, रहम व करम की सिफत पे गौर करें। जितना आपको अल्लाह ताला की मार्फत होती जाएगी, उसके हकीम होने का हर फैसला जो उसने किया, इवन ये अभी जो मौजू चल रहा है उसको भी लीजिए, कि अगर उसने मिक्स गैदरिंग को पसंद नहीं किया तो उसकी हिकमत है कि इसमें क्या खराबी है, या उसने अगर डांस को पसंद नहीं किया या उसने शराब को पसंद नहीं किया, तो आप मानिए कि वो हकीम है, उसको पता है कि इसके सोसाइटी पे बुरे असरात हैं, तो उस पे राज़ी हो जाए, इंशाल्लाह फ़ायदा होगा। फुदैल बिन इय्यास कहते हैं कि अल्लाह की ज़ात से राज़ी रहने के सबसे ज़्यादा हकदार मारफत इलाही से सरशार लोग हुआ करते हैं। तो लगता है कि अल्लाह इस्माल हुस्ना पर एक कोर्स अब करना ही पड़ेगा, इतने नामों का इसमें तस्करा हो गया। फिर इसी तरह जुनैद कहते हैं कि तस्लीम व रज़ा का फ़िज़ान इल्म व दानिश और इरफान मोहब्बत व मारफत इलाही की क़ुव्वत के बकदर होता है। यानी जितनी मारफत उतनी तस्लीम, जितनी अल्लाह ताला से मोहब्बत उतनी तस्लीम होगी। और ये चीज़ के बाद लोगों से पूछा गया कि तस्लीम और रज़ा के इन बुलंद दर्जों तक आप कैसे पहुँचे, तो उन्होंने कहा कि दिल से इस बात का यकीन कि मौलाए करीम अपनी कज़ा व कदर के एतबार से अदल परबर है और अपने मुनसिफाना किरदार में गैर मुतहम है। यानी वो कहते हैं कि तुम्हें ये कैसे अल्लाह ताला पर इतना तस्लीम और रज़ा का मुकाम हासिल हुआ, तो कहते हैं कि हमें ये यकीन था कि अल्लाह अदल करता है और अल्लाह ताला मुनसिफ है, और यही चीज़ फिर हमारी अल्लाह तक रसाई का ज़रिया बनी। तो अगली चीज़, चौथी चीज़ क्या है, तवक्कुल। आप देखिए, ये फ़ैसले लेना देना आसान नहीं होता, कई रिश्ते छूटने का डर होता है, कई ताल्लुक़ टूटने का डर होता है, तो फिर अल्लाह पे तवक्कुल कीजिए कि मेरा अल्लाह मुझे काफ़ी है, उसके बाद इंशाल्लाह फ़ायदा होगा। पांचवी चीज़ क्या है कि अल्लाह ने जो कुछ किस्मत में मुकर्रर कर दिया है, इसको बरज़ा और रग़बत कबूल कर लें। याहिया बिन माज से पूछा गया कि बंदे को मुकाम रज़ा तक कब रसाई मिलती है, उन्होंने जवाब दिया कि बंदे ने अपने रब करीम से मामला करने की गरज से अपने नफ्स को चार असूलों का पाबंद बना लिया हो। यानी जब बंदा अपने आप को चार असूलों का पाबंद बना ले तो अल्लाह की रज़ा मिल जाती है, और ये कहे कि अगर तू मुझे अता फरमाएगा तो मुझे बसर व चश्म खुद कबूल है। यानी अल्लाह ताला जो मुझे तू देगा, मैं सर से और आंखों से दिल की खुशी से उसको मानूंगा, पहली बात। दूसरी बात, अगर तू मुझे नहीं देता मैं इस पर भी राज़ी हूँ। और तीसरी, अगर तू मुझे छोड़ दे तब भी तेरी बंदगी और इबादत करने पर तैयार हूँ। और चौथी बात, और अगर तू मुझे बुलाए तो मैं तेरी एक आवाज़ पर लब्बैक कहने के लिए तैयार हूँ। बनाना चाहते हैं ये चार असूल अपने? اللہ ہمیں ایسا بنا لیں، پھر کافی ہے انشاءاللہ، آپ دیکھیں گے اس سے فائدہ ہوگا. اور جب ایک انسان اپنی زندگی کی گزر بسر کے لیے جو چیزیں اس پہ قناعت کر لے، تسلیم و رضا پہ مائل ہو جائے، تو زندگی کو انجوائے کرتا ہے، پھر اس کو مشکل نہیں لگتا کچھ بھی. چھٹی چیز کیا ہے کہ فقیر اور مسکین لوگوں کی صحبت، کیونکہ ان لوگوں کی زندگی بیچاری قسم پرسی سے چل رہی ہوتی ہے نا، تو جب آپ ان کے ساتھ رہتے ہیں تو پھر آپ کو بھی اللہ پہ راضی رہنا آتا ہے کہ ان سے تو مجھے زیادہ ہی ملا ہے نا، تو میں خوش ہو جاؤں گا. پھر ساتویں چیز، موت کو یاد کرنا. یہ بہت بڑا موٹیو ہے، یقین کیجئے. عمر بن عبدالعزیز نے خط لکھا تھا امام اوزائی کو، کہتے ہیں جو بکثرت موت کو یاد کرتا ہے، اس کو اس کے صلے میں معمولی مال و دولت پر قناعت حاصل ہو جاتی ہے، اور وہ اسی پر راضی برضا رہتا ہے. تھوڑے پہ راضی ہو جائیں گے تو پھر باقی چیزیں تو اللہ تعالیٰ دے ہی دے گا. پھر اگلی چیز کے اعلیٰ حوصلہ ہونا، یعنی جس کو انگلش میں آپ کہیں گے اپنے کہلے پر کو اونچا کریں، اور تزکیہ نفس، اس سے بھی رضا حاصل ہوتی ہے. یعنی آپ اپنے نفس کو اتنا نیچے ہی نہ گرائیں کہ آپ اللہ کی باتوں پہ بھی تنقید کریں. دیکھیے کچھ لوگ ہوتے ہیں نا کریٹیکل، تنقیدی، شکی، شاکی، شکایتی، وہ نہ بنے. یہ ہے یہ، تو اللہ کی بھی شکایتیں نہ لگائیں، اللہ پہ بھی تنقید نہ کریں، اور اپنے نفس کا تزکیہ کرتے رہیں. پھر نویں چیز کیا ہے کہ اللہ تعالیٰ کی طرف سے اس دنیا کے کارخانے میں تقدیر کے جو معاملے ہو رہے ہیں اس پر دل جما لیں. دل جمائی، بس میرے لیے یہی تھا، میرا بچہ ایسا ہی ہونا تھا، یا میرے رشتہ دار ایسے ہی تھے. یعنی بس اپنے دل کو جما لیں، تنقید کا ذہن نہ رکھیں. یہ ایسے ہی کہ جب بچی اپنے سسرال میں دل لگا لیتی ہے نا، تو آہستہ آہستہ اس گھر کی سب چیزیں اس کو اچھی ہی لگنے لگتی ہیں. اور جو بچیاں دل نہیں لگاتی، پھر آپ دیکھیے ایک ایک چیز ان کو چبھتی ہے. تو یہی مراد ہے کہ آپ اللہ تعالیٰ کے فیصلوں سے دل لگا لیجئے کہ اللہ تعالیٰ جو بھی کرے گا وہ بہتر ہے. مثلا آپ دیکھیے بیٹے کی موت، یہ کچھ اچھا فیصلہ ہے، لیکن لگا لیجئے کہ اللہ تعالیٰ تیری حکمت ہوگی، تجھے پتہ اس میں کیا. سورہ کہف میں بھی بتا دیا، بچے کی موت ماں باپ کے لیے بدنامی سے بچنے کا ذریعہ بنی. تو جب ایک انسان اس طرح سے سوچتا ہے تو پھر اس کو سکون بھی ملتا ہے، اور اچھے طریقے سے وہ لے آتا ہے. اور دسویں اور آخری چیز کیا ہے؟ غور و فکر. جب آپ مختلف حالات جو آپ کے ساتھ پیش آتے ہیں اس پہ غور و فکر کرتے ہیں نا، تو آپ کو حکمتیں سمجھ آتی ہیں. تفکر قلبی کہتے ہیں اس کو. آپ تفکر کرتے جائیں، آپ کو واقعی اللہ تعالیٰ کے فیصلے جو ہیں وہ درست سے درست ہوتے لکھیں گے، اور غربت بھی اچھی لگے گی. آپ کہتے ہیں شکر ہے غربت ہے، حساب تو نہیں اتنا دینا پڑے گا، یعنی اتنے لمبے کھاتے ہی نہیں ہیں کہ جس کا کل حساب دینے لگ جاؤں. تو انشاءاللہ آپ دیکھیں گے کہ اس کے بعد آپ اپنے دل کو خوش محسوس کریں گے. اب جب ہم تسلیم اور رضا کی بات کرتے ہیں تو ایک دل میں اور سوال آتا ہے، اس میں اور صبر میں کیا فرق ہے؟ تو میں آپ کو چھوٹا سا فرق بتاؤں. صبر تو کسی مشکل پڑنے پہ کریں گے نا، جبکہ تسلیم و رضا دائمی کیفیت ہے، یہ اسے بہت اونچی ہے. آگے ہم صبر پڑھیں گے الگ سے بھی. صبر اور شکر سے بہت اوپر کا درجہ ہے تسلیم. میں اپنی زبان میں اس کو ایسا سمجھتی ہوں کہ کوئی بندہ مست ہی ہو جائے، مست اپنے حال میں، اس کو تسلیم کہیں گے، اپنے آپ پہ راضی رہے. تو صبر اور شکر سے یہ بہت بلند درجہ ہے، اور انسان اپنی قسمت پہ راضی ہے، جو ملنا تھا مل گیا، جو نہیں ملنا تھا نہیں ملا. تقدیر کی کوئی تکلیف ہے تو اس پہ جزا فزا نہیں کرتا، کوئی خوشی مل جائے تو اچھلتا کودتا نہیں ہے. ایسا ہی بندہ راضی برض ہے. اور حضرت عمر بن عبدالعزیز کسی کے پاس گئے، ایک شخص کے بیٹے کا انتقال ہوا، تو عمر بن عبدالعزیز اس کے پاس گئے، دیکھا وہ شخص صبر اور شکر کر کے بیٹھا ہوا ہے. اس کے قبیلے کے لوگوں میں سے کسی نے کہا کہ یہ ایسا کیوں کر رہا ہے؟ تو کہا کہ بخدا یہی تو تسلیم و رضا ہے. تو عمر بن عبدالعزیز نے کہا یہ رضا ہے یا صبر ہے؟ یعنی یہ صبر کر رہا ہے. سمجھ آئی؟ مشکل وقت میں صبر ہوتا ہے. تو رضا اور صبر کا فرق نوٹ کر لیجئے کہ رضا بندے کے ساتھ ہر وقت ہر حال میں لگی رہتی ہے، سائے کی طرح، خوشی میں ناخوشی میں، پیٹ بھرا ہوا ہے خالی ہے، ہر بات میں الحمدللہ، کھایا تھا الحمدللہ، کیا ملا الحمدللہ، سوئے تھے الحمدللہ، الحمدللہ الحمدللہ. کوئی پہچان ہی نہیں سکتا اس بندے کے اندر اس وقت کیا چل رہا ہے. جبکہ صبر مصیبت اور مشقت کے وقت میں آتا ہے. تو صبر ٹائم باؤنڈ ہے، جبکہ جو دوسری چیز ہے وہ اس سے نہیں ہے، فرق ہے. ٹھیک ہے. پھر اسی طرح ایک قول ہے کہ اللہ کے بندوں میں کچھ اولو العزم بندے ایسے ہیں جنہیں تسلیم و رضا کی جگہ صبر اور شکر کا راستہ اختیار کرتے ہوئے آر محسوس ہوتی ہے. کیا پتہ چلا؟ कि वो सब्र और शुक्र को भी अपने लिए कोई बहुत बड़ा गोल नहीं समझते जब तक तस्लीम और रज़ा ना आ जाए। अल्लाह हमें ये दर्जा अता कर दे। अब आखिरी टॉपिक है इस मज़मून का, जो आप सबको ही पता ही है, लेकिन हम सब एक जगह चीज़ों को जमा करके देख लेते हैं कि मिलेगा क्या, क्योंकि हमारा हाल तो यही है ना कि जो भी करें उसके बाद मिलेगा क्या, तुम बनोगे क्या, तो तस्लीम और रज़ा से फ़वाद क्या मिलेंगे। सबसे पहला ये कि जन्नत में दाखिला चाहते हैं। और इस पे अल्लाह के नबी की हदीस है अबू सईद खुदरी से कि आपने फरमाया, अबू सईद जो अल्लाह को बहसियत रब और दीन इस्लाम से बहसियत दीन और मोहम्मद सल्लम से बहसियत नबी रजामंदी का इजहार करे, इसके लिए जन्नत वाजिब हो गई। हजरत अबू सईद को ये बात बड़ी अच्छी लगी, गोया कि उनकी दिल की बात पूरी हो गई, तो उन्होंने अल्लाह के नबी से कहा कि जरा इस बात को दोहरा तो दे, तो आपने इसको दोबारा ताकीद के साथ दोहराया। इसी तरह इब्ने मसूद कहते हैं, जो शख्स इस चीज़ से रजामंदी का इजहार करे जिसको अल्लाह ताला ने आसमान से ज़मीन की तरफ उतारा, वो क्या है? आसमान से ज़मीन की तरफ क्या उतरता है जी? तकदीर के फैसले। इसका इंशाल्लाह जन्नत में दाखला यकीनी है। दूसरा फ़ायदा क्या है? गुनाहों की बख्शिश। तस्लीम और रजाक से क्या होता है? गुनाह माफ़ होते हैं। दलील है इस साथ भी रबी वक़ास से नबी सल्लम की रिवायत है कि जब कोई मौज़िन की अज़ान सुने, यानी अज़ान सुने, तो क्या कहे? अशहदु अल्ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लहू व अन्ना मुहम्मदन अब्दुहु व रसूलुहु रदीतु बिल्लाहि रब्बन व बि मुहम्मदिर रसूलन व बिल इस्लामी दीनन, तो इसके गुनाह बख्श दिए जाते हैं। तीसरा फ़ायदा क्या है? कि ऐसे शख्स को क़्यामत के दिन अल्लाह ताला खुश कर देगा हत्ता कि वो भी राज़ी हो जाए। सुभान अल्लाह। अल्लाह के नबी ने फरमाया, जो शख्स सुबह शाम तीन तीन बार ये कलमे पढ़े, आप भी दोहरा लीजिए, रदीतु बिल्लाहि रब्बन व बिल इस्लामी दीनन व बि मुहम्मदिन नबीयन, अल्लाह ताला पर इसका हक बनता है कि क़यामत के दिन वो इस बंदे को राज़ी कर दे। सुभान। अगला फ़ायदा, हसूल रिस्क में बरकत और इजाफा। कितने लोग हैं जो माली परेशानियों का शिकार हैं? इलाज यहाँ लिखा हुआ है। अल्लाह के नबी की तरफ रिवायत है, अबुल आला के ऐसे रिवायत है कि बनी सुलेम के एक फ़र्द ने यह हदीस बयान की और मुझे यकीन है कि उसने अल्लाह के नबी का दीदार किया था। क्या रिवायत क्या है? कि अल्लाह ताला अपने बंदे को जो कुछ अता फरमाता है इसके ज़रिए उसको आजमाता है और परखता है। अल्लाह ताला ने जो कुछ इसके हक़ में मुकद्दर कर रखा है वो इस पर तस्लीम और रज़ा का मुजाहरा करता है, तो अल्लाह इसको इसमें बरकत अता करता है, इसके रिस्क में वसअत बख्शता है। और जो अल्लाह की मुकर्रर की हुई किसी चीज़ पर नाराज़गी और बर्मी का इशार यानी गुस्से का इशार करता है, तो अल्लाह ताला इसके रिस्क में बरकत और वसअत का मामला नहीं करता। तो आज से कभी भी कोई इरिटेट नहीं होना, बस इंग्लिश में आप समझ लें, किसी फैसले पे इरिटेट ना हो। आपका बच्चा भी रो रहा है ना, फिर भी इरिटेट ना हो, आप देखेंगे कि थोड़ी देर में सारी चीज़ें ठीक हो जाएंगी। फिर इस तरह अगला फ़ायदा क्या है? कि रहमत, खुशगवारी, मदद और नुसरत का नज़ूल होता है और ज़िंदगी की राहत, सुकून और पाक और हलाल रोज़ी का हसूल है। अब ये एक रिवायत में इतना कुछ था इसलिए इकट्ठा लिख दिया गया। अक्सम बिन सैफी कहते हैं, जो अल्लाह की मुकर्रर करदा रोज़ी पर रजामंदी का इजहार करता है तो इसकी ज़िंदगी खुशगवार है। जो शख्स अपने हाल पर कनात करता है और साबिर शाकिर होकर ज़िंदगी बसर करता है, वो ज़िंदगी के लुत्फ़ और इसकी चाशनी से लुत्फानंदोज़ होता है। और यकीन कीजिए ये सच है, ज़िंदगी को सिर्फ वही इंजॉय करता है जो अल्लाह पर राज़ी है। और अल्लाह की ज़ात से रजामंदी दुनिया की जन्नत का सदर दरवाज़ा है, ये हाईलाइट कर लें। आप राज़ी हैं अल्लाह से तो आपकी दुनिया में जन्नत का दरवाज़ा खुल गया। और आरिफीन, आरिफीन कहते हैं कि अल्लाह को पहचानने आरिफ, और सालेकीन उस रास्ते पे चलने वाले, इनकी आरामगाह है। और मोहब्बीन की ज़िंदगी का शुआर है और आबिदीन की लाजवाल नेमत है। बड़े खूबसूरत अल्फाज हैं, मुश्किल हैं थोड़े, लेकिन बहरहाल बर्दाश्त कर लीजिए। तो बात क्या पता चला? कि तस्लीम और रज़ा ही बंदे को दुनिया के गमों तकलीफ़ों से बचाकर खुशी, सुकून और इत्मीनान अता करता है। इसके अलावा बंदे को सुकून कभी मिल ही नहीं सकता। बाद नमाजें पढ़ के भी सुकून नहीं मिलता। वजह क्या है? कि अल्लाह के फैसलों पर हम राज़ी नहीं होते। किसी का जुमला बड़ा खूबसूरत है, जो कुछ मुयस्सर है इस पर रजामंदी और कनात और मुकद्दर पर सब्र और शुक्र का नाम बेहतरीन और खुशहाल ज़िंदगी है। अल्लाह ताला हमें इसकी लज्जत दे दे। और एक शायर कहता है कि جس شخص کے دل میں اللہ تعالیٰ جس کی صفت رحمان ہے تسلیم و رضا کی دولت ڈال دے تو ایسا شخص غنی ہو جاتا ہے، استغنا، اور لذت آشنائی کی دولت سے سرشار ہو کر زندگی گزارتا ہے، اور اس کی زندگی آرام و آسائش اور عیش و عشرت میں کٹی ہے، پھر چین و سکون سے اس کی زندگی گزرتی ہے. اگلا فائدہ، اللہ کی رضا مندی اور خوشنودی ملتی ہے. حضرت انس سے روایت، اللہ کے نبی نے فرمایا، اللہ تعالیٰ جب کسی قوم سے محبت کرتا ہے تو اسے آزمائش میں دوچار کرتا ہے. یہ کیا بات ہوئی؟ ہم کسی سے محبت کریں تو ہم سوچتے ہیں کہ ہم اس کو دوسری طرف کے تحفے دیتے ہیں. اللہ تعالیٰ بعض دفعہ بیماریوں کے تحفے بھیجتا ہے کسی سے خوش ہو کر، دکھوں کے، تکلیفوں کے. پھر کیا ہوتا ہے؟ آزماتا ہے. جو شخص اللہ کی رضا پہ راضی ہوا تو وہ اللہ تعالیٰ کی بھی رضا مندی اور خوشنودی ہے، اور جو اس پر ناراض ہوا تو اللہ تعالیٰ بھی اس سے ناراض ہے. تو آج سے بعد کبھی اپنے رب سے ناراض نہ ہو. ابو دردہ سے ایک روایت ہے، جب بھی اللہ تعالیٰ قضاء و قدر کے مطابق فیصلہ کرتا ہے تو وہ چاہتا ہے کہ بندے کی طرف سے اس کے فیصلے کو تسلیم و رضا کی نگاہ سے دیکھا جائے. دیکھیے آپ اس کو پتہ کیسے سمجھیں. آپ کا ایک بچہ ہے، دال رکھے اسمائل، سبزی رکھے اسمائل، 2 دن پرانا سالن گرم کر کے رکھے اسمائل، اور چکن رکھیں تو اسمائل، آپ کو کیسا لگے گا؟ بس یہ ہے تسلیم و رضا. آپ خوش نہیں ہوں گی اس سے؟ تو آپ کا اللہ بھی آپ سے خوش ہوگا. اور ایک ہے، کیا پکایا ہے؟ میں نہیں کھاتا. کیا پکا؟ نہیں کھانا. اس میں نقص، اس میں پاؤں پٹکتا جاتا ہے، خود بھی بھوکا سے ہوتا ہے، ماں کو بھی جلاتا ہے. تو اللہ کو تو کوئی پرواہ نہیں، لیکن ہم اپنی زندگی کو اجیرن کر لیتے ہیں اللہ کے فیصلوں سے ناراض ہو کر. اور اللہ کی رضا مندی دنیا آخرت کی ہر چیز سے بہتر ہے. سورۃ توبہ 82 کے اینڈ پہ آپ دیکھیے، ورضوان من اللہ اکبر، اللہ کی رضا سب سے بڑی ہے. پھر اگلا فائدہ کیا ہے؟ عبودیت کی انتہا. بندے کو بندہ بننا ہی تب آتا ہے جب آپ اللہ تعالیٰ کی رضا پہ راضی ہو جاتے ہیں. پھر عاجزی آتی ہے، پھر وہ مقام آتا ہے کہ انسان خود کو اللہ کا بندہ محسوس کرتا ہے. پھر اگلا فائدہ کیا ہے؟ کہ اللہ تعالیٰ کسی کے راضی ہونے پر اس کو کیا دیتا ہے؟ کہ مقام تسلیم و رضا بندے کو اللہ کی طرف سے فرض کیے ہوئے احکام شریعہ اور اس کی طرف سے مقدر کی ہوئی قضاء و قدر کی طرف سے محسوس ہونے والی ناراضگی، خفگی اور تعارض اور خلاف ورزی سے چھٹکارے کا ذریعہ. یعنی اس کو چھوٹا کر لیجئے کہ جب اللہ کی رضا حاصل ہوتی ہے تو شریعت کے جو احکام اور زندگی میں جو بھی مشکلات آتی ہیں اس میں بندے کے دل میں جو گرجیز ہوتے ہیں، جو غصے ہوتے ہیں نا، وہ دور ہو جاتے ہیں. اسلاف میں سے کسی نے اپنے بیٹے کو نصیحت کی، کہنے لگے کہ بیٹا میری وصیت کو قبول کرو اور گرہ سے باندھ لو. اگر تم نے میری وصیت کردہ بات کو یاد رکھا تو سعادت مندی کی زندگی سے تم بہراور ہوگے اور قابل ستائش موت نصیب ہوگی. میرے بیٹے، اللہ سبحانہ تعالیٰ نے جو کچھ بندے کے لیے مقدر کر دیا وہ اس پر راضی برضا رہا. اللہ اس کو استغنا، یعنی بالکل لاوبالی ہونا، اس کی دولت سے مالا مال کر دیتا ہے. اور جو شخص دوسروں کے مال و دولت کی طرف للچائی نظروں سے دیکھتا ہے اس کو تنگ دستی اور مختاجی کی حالت میں موت آتی ہے. اور جو شخص اللہ کی مقرر کردہ تقدیر پر ناراضگی اور خفگی کا اظہار کرتا ہے تو گویا وہ اللہ تعالیٰ کو اس کے مقرر کردہ فیصلے کے بارے میں متہم قرار دیتا ہے. اللہ نہ کرے، یعنی اللہ کا امتحان لے رہا ہوتا ہے وہ، نعوذ باللہ، کہ اللہ آپ نے ایسا کیوں کیا، ایسا نہیں کیا. مثال دیکھ لیجئے، ابلیس کی ہے، سجدے کا حکم دیا تو کہنے لگا کیوں دیا. آج سود خوری اور پردے اور حجاب کے اور ایک سے زیادہ شادیوں کے بارے میں لوگ کہتے ہیں کہ جی اللہ تعالیٰ نے کیوں فیصلے کیے. تو آپ کہاں سے اتنے بڑے ایگزامینر ہو گئے کہ آپ اللہ تعالیٰ کے کیے ہوئے فیصلوں کے اوپر اپنی مرضی سے باتیں پیش کریں؟ تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں شریعت کے ہر حکم پہ راضی ہونے کی توفیق عطا فرمائے. پھر اسی طرح 9واں فائدہ کیا ہے؟ کہ انسان اللہ تعالیٰ کے عدل و انصاف کی یاد دہانی کراتا ہے اس کو، یعنی اس کو اللہ تعالیٰ کے عدل اور انصاف یاد آ جاتا ہے. اللہ کے نبی جب بھی کسی غم میں ہوتے تو یہ دعا پڑھتے. یہ بڑی خوبصورت دعا ہے، کافی دن سے میں اس کا انتظار کر رہی تھی، لیکن آپ سب کو زبانی آنی چاہیے. طویل دعا ہے لیکن اس کا تھوڑا سا حصہ پڑھتے ہیں. اللہم انی عبدک ابن عبدک و ابن امتک ناسیتی بیدک مادن فی حکمک عدل فی قضاؤک. اس سے آگے بھی ہے لیکن یہاں جو ہمارا موضوع ہے اس کا حصہ پورا ہوا. اے اللہ، میں تیرا غلام اور تیرے गुलाम बंदे का बेटा और तेरी गुलाम यानी मेरी माँ भी तेरी गुलाम थी, उसका लख्त जिगर हूँ, मेरी पेशानी तेरे कब्ज़े तसरुफ़ में, यानी मेरी तकदीर तेरे हाथ में, बंदा आजिज़ पर तेरा हुक्म सादिर होगा, जारी व सारी है, तो इस अदना गुलाम के बारे में तेरा फैसला अदल और इंसाफ वाला है। तो अल्लाह ताला के फैसलों को इंसाफ वाले फैसले कीजिए। 10वां फ़ायदा क्या है कि इंसान अल्लाह ताला का शुक्र और एहसान बजा लाना शुरू हो जाता है। ज़ाहिर है कि जब आप किसी से नाराज़ ही नहीं है तो फिर आप आखिर में शुक्र ही करेंगे। 11वां फ़ायदा क्या है कि मुसीबतों और तकलीफ़ों की सख्ती कम हो जाती है। मैंने ये बात बोली तो मुझे याद आ गया बचपन में किसी वक्त का, वो वक्त कि जब इंजेक्शन लगता है ना बच्चे को तो डॉक्टर क्या कहते हैं, जिस्म ढीला छोड़ दें। जब आप इंजेक्शन लगवाते हो जिस्म ढीला छोड़ते हैं ना तो दर्द कम होती है, और जो लोग अकड़ा लेते हैं खींचते हैं उनको दर्द ज़्यादा होती है। यही है बात, जब तकलीफ़ पे आप जिस्म नरम कर देते हैं ना तो तकलीफ़ की कमी हो जाती है। जैसे वक्त पे सख्त होते हैं वो और ही फिर तकलीफ़ ज़्यादा हो जाते हैं। फिर अगला फ़ायदा, कीना कदूरत बुग़्ज़ और हसद से निकल जाता है इंसान। आपको देखिए कैसे कैसे इंग्रेडिएंट्स मिल रहे हैं खूबसूरत ज़िंदगी के। बहुत सारे लोग जो हैं वो ये करना चाहते हैं लेकिन उनको पता नहीं होता हमारे दिल कैसे पाक हो। मिसाल है, किसी ने आपका दिल दुखाया, आप कहते अब मैंने इसको माफ़ नहीं करना, छोड़ूंगी नहीं, बख्शूंगी नहीं, कब्र की दीवारों तक नहीं करूंगी, तो आपने खुद को क्या सज़ा दी ना। किसी ने कहा कि गुस्सा क्या है, कहा दूसरे की गलती की सज़ा खुद को देना, और इट्स ट्रू। अब जब आप अल्लाह की रज़ा पे राज़ी हैं, किसी ने आपका दिल दुखाया, तकलीफ़ दी, दुख दिया, तो आप क्या कहेंगे, रदीतु बिल्लाहि रब्बन, अल्लाह ने इसको तौफीक दी तो इसने ऐसा किया ना, तो आप देखेंगे आपके दिल से सब नेगेटिव फीलिंग्स निकल जाएंगी। फिर आप कह सकेंगे कि मैं दुनिया के किसी इंसान के बारे में कोई नेगेटिव फीलिंग नहीं रखता। फिर इसके बाद अगला फ़ायदा क्या है, हिकमत इलाही पर यकीन सादक की दौलत मिलती है। यानी बंदे को यकीन आ जाता है कि अल्लाह ताला जो भी काम करता है वो सही होते हैं और उसके फैसलों पर दिल में कोई वसवसे नहीं आते। फिर 14वां फ़ायदा क्या है कि आबिदो जाहिद इताअत शुआर फरमाबरदार और नेक लोगों से राजी व रजा रहने वाले शख्स का सबकत ले जाना। यानी ये इतने काम करके लोग आगे नहीं आते, इनकी निस्बत एक बंदा अल्लाह की रजा पे राजी होकर आला दर्जे पा लेगा। बहुत प्यारा कौल है इमाम इब्ने कय्यिम का, अगर आप बाद में पढ़ लीजिएगा, खुलासा उसका यही है कि किस तरह से हम फिर दूसरे काम करने वालों से ज़्यादा अच्छा रखें। और ये बात कभी ना भूलें कि हम दिल की इबादत पढ़ रहे हैं, ये दिल की इबादत है और इबादत में शिर्क मना है। जब हम अल्लाह से राज़ी नहीं होते तो हमारा दिल इबादत में खलल महसूस कर रहा होता है, इसी वजह से फिर हम उसकी लज्जत को पा नहीं सकते। 15वां फ़ायदा क्या है कि नेकियों में ज़्यादती होगी और अजर और सवाब में तरक्की होगी। ऑफकोर्स ऐसे ही होगा ना, आप देखिए ना कि एक शख्स नमाज़ पढ़ता है, अच्छे दिल से पढ़ता है, फिर नमाज़ पढ़ने के बाद जब नमाज़ छोड़ देगा तो उसका अजर भी छूट जाएगा ना। इसी तरह जब एक बंदा इताअत करता है, अल्लाह की रज़ा पे राज़ी होता है, गौर व फिक्र करता है, तो मुसलसल इबादत की शक्ल में होता है। इसी तरह अल्लाह से खशियत खौफ महसूस करना, ये सब कुछ भी उसी में आता है। आखिरी फ़ायदा जो इस किताब के एतबार से वो क्या है कि बंदे को इज़्ज़त व शर्फ़ और इस्तेगना और लज्जत आशनाई मिलती है। सूरत आल इमरान 62, कुल अल्लाहुम्मा मालिक अल मुल्क तूतिल मुल्क मन तशाउ व तंज़िउल मुल्क मिम्मन तशाउ व तुइज़्ज़ु मन तशाउ व तुज़िल्लु मन तशाउ। तो ऐ अल्लाह, तू बादशाही का मालिक है, जिसे चाहे बादशाही दे, जिसे चाहे छीन ले, और जिसे चाहे इज्जत दे और जिसे चाहे जलील करे, तेरे ही हाथ में हर भलाई है। ये है असल में तस्लीम का दर्जा। बेशक तू हर चीज़ पर पूरी तरह कादिर है। तो इस आयत की तफसीर में मुफसरीन कहते हैं, जिसे कनात की दौलत दे दी गई उसको इज्जत और शर्फ अता कर दिया गया, और जिसे लालच और हिरस मिल गया वो जलीलो ख्वार हो जाए। यानी असल में हम दुआ में ये कह रहे होते हैं। तो असल बात यही है कि तमा दिल की मौत है और गिना दिल की ज़िंदगी है। इस तरह से फिर एक वक्त आता है कि आप कह सकते हैं कि तस्लीम और रज़ा जो है वो आपके दिल को भी मुतमईन कर देता है, फिर आप अल्लाह के हर फैसले पे राज़ी होते हैं। तो फिर ख़ुलासा क्या निकला कि जब अल्लाह से राज़ी होंगे कनात आएगी, कनात मिलेगी तो हर खूबी आपको मिल जाएगी। हज़रत उमर फ़ारूक ने हज़रत अबू मूसरा को मुखातिब किया था, ये उनके दौर के गवर्नर थे, तो कहने लगे अम्मा बात। अम्मा बात का मतलब क्या होता है, अल्लाह और उसके रसूल की तारीफ़ के बाद। ہر قسم کی خیر اور بھلائی رضامندی اور قناعت میں پوشیدہ ہے. اگر تم تسلیم و رضا کا مظاہرہ کرتے ہوئے رضامندی پر قانع ہو سکتے ہو تو ہو جاؤ، ورنہ صبر سے کام لیتے رہو اور صبر کرو. اب ایک چھوٹی سی بات ہے کہ رضامندی و قناعت اور امید اور بیم کے درمیان فرق کیا ہے. دیکھیے، تسلیم و رضا کیا ہے؟ بندے کے ساتھ چپکی رہے گی، ہر وقت کی کیفیت ہے. وہی فرق ہے جو پیچھے ہم نے صبر کے ساتھ دیکھا تھا. صبر سے اپوزٹ ادھر ہے. آپ اللہ سے خوش یا امید لگاتے ہیں، کبھی لگا سکتے ہیں، کبھی ٹوٹ سکتی ہے، لیکن رضا جو ہے یہ ہمیشہ رہتی ہے. آپ ہر وقت، حتیٰ کہ دیکھیے دنیا میں بھی بندہ اللہ تعالیٰ سے راضی ہوتا ہے، اور قبر میں بھی، برزخ میں، قیامت کے دن بھی یہی ہوگا. کیونکہ بندہ جب راضی جو ہو گیا تو چھوٹی چھوٹی باتوں پہ اعتراض تو نہیں کرے گا نا. حتیٰ کہ آپ دیکھیے کہ قبروں میں جب انسان عالم برزخ کا وقت گزارتا ہے تو بندہ اس وقت بھی خواہش کرے گا کہ قیامت آئے اور اس کو وہ اصل جنت مل جائے. پھر جنت میں جائیں گے، خوف تو نہیں ہوگا وہاں، لیکن جنتی وہاں اللہ تعالیٰ سے راضی بہت ہوں گے. رادیت مردیہ. اور یہ آخری پیراگراف پڑھ لیجئے کہ قلب سے تعلق رکھنے والے اعمال ثلاثہ سے کے مابین فرق کی ذرا. یہ تین اعمال ثلاثہ کیا ہیں؟ یہی جس کا ذکر چل رہا ہے، رضا مندی، قناعت اور امید. تو کہتے ہیں کہ اس کے فرق کے بعد کیا ہے کہ جو اہل جنت کی رضا مندی کی دلیل ہے. بلا شبہ اللہ تعالیٰ اہل ایمان اور دیندار لوگوں سے راضی اور خوش ہوگا، اور ان سے جنہوں نے اس کے راستے میں قربانیاں پیش کی، اور انہیں قیامت کے دن اللہ تعالیٰ راضی کرے گا، اپنی عطاؤں سے نوازے گا، اور وہ کچھ دے گا جس کی وہ رب کریم سے امید کیا کرتے تھے، آس لگائے رہتے تھے، بلکہ ان کے وہم گمان سے بھی زیادہ دے گا. دعا کیجئے کہ ہمارے ساتھ ایسا ہی معاملہ ہو. سورہ حج 58 سے 59 میں اسی کا ذکر ہے. اور ایسے لوگ تو دنیا میں اللہ سے راضی ہوں گے نا. اللہ ان کو سورت الحاقہ 19:20 میں خوشخبری دیتے ہیں، فَهُوَ فِي عِيشَةٍ رَاضِيَةٍ، دل پسند زندگی ہوگی. اور سورت غاشیہ میں 8 اور 9 آیت ہے، وُجُوهٌ يَوْمَئِذٍ نَاعِمَةٌ لِسَعْيِهَا رَاضِيَةٌ. اور آخری بات کہ جس کی زندگی اللہ کی رضا والی ہوگی اور وہ راضی ہوگا تو موت کے وقت بھی اللہ تعالیٰ اس کو پکار دلائے گا، یا ایتہا النفس المطمئنہ ارجعی الی ربک راضیہ مرضیہ. اے اطمینان والی جان، اپنے رب کی طرف لوٹ اس حال میں کہ تو راضی ہے، پسند کی ہوئی ہے. اور یہ سچی بات ہے، جو بندہ دنیا میں اللہ سے راضی رہتا ہے، اللہ تعالیٰ ایسی نشانیاں موت کے وقت اس کی دوسروں کو بھی دکھا دیتے ہیں. اور سورت لیل 17 سے 21 میں حضرت ابو بکر صدیق کی صفات میں بھی یہی بات اللہ تعالیٰ نے کہہ دی کہ وَلَسَوْفَ يَرْضَى، عن قریب اللہ ابو بکر کو وہ کچھ دے گا جس سے وہ راضی ہو جائیں گے. اور سورہ قاریہ 6:7، فَأَمَّا مَنْ ثَقُلَتْ مَوَازِينُهُ فَهُوَ فِي عِيشَةٍ رَاضِيَةٍ. تو اللہ تعالیٰ ہمیں عیشت الرَّاضِيَةَ عطا کرے. ساری بات کا خلاصہ کیا ہے کہ ایک انسان جب دل سے اللہ سے راضی ہو جاتا ہے، اللہ اس کو قناعت دے دیتا ہے، اللہ اس کے حال پہ اس کو مطمئن کر دیتا ہے، اس کی دنیا بھی جنت بن جاتی ہے اور اس کی آخرت بھی خوبصورت ہوتی ہے. لیکن یہ دولت بہت تھوڑے لوگوں کو نصیب ہوتی ہے، اور دنیا میں آپ کے جو حالات اور واقعات ہیں اس کا بہت گہرا تعلق آپ کی فیلنگز کے ساتھ ہے. کوئی کہتا ہے سردی بہت ہے، کوئی کہتا ہے گرمی بہت ہے، کوئی کہتا ہے سب ٹھیک ہے. جب آپ کہتے سب ٹھیک ہے نا، تو اس کے بعد پھر آپ کو نہ غم چبھتے ہیں نہ خوشیاں بہکاتی ہیں. اللہ تعالیٰ سے دعا کریں گے کہ ہمیں حقیقت میں تسلیم و رضا کا اہل کر دیں.